नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि जेठ 15 गते बजेट सार्वजनिक गर्दैछ। यो पटक सरकारले संविधानको मर्म अनुसार समाजवाद उन्मुख बजेट ल्याउने तयारी गरिरहेको छ। संसदमा राष्ट्रपति विद्या भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रमले पनि यसको संकेत गरेको छ। अबको बजेट कस्तो आउला र बजेटले के कस्ता विषयलाई प्राथमिकता दिनुपर्छ त? अहिलेको कार्यक्रममा हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महत। महतसँग कुराकानी गर्दै हुनुहुन्छ साथी अर्जुन पोखरेल।
बजेट पनि आउँदैछ, यो बजेट चाहिँ समाजवाद उन्मुख बजेट भनिएको छ, खास के रहेछ यो समाजवाद उन्मुख बजेट भनेको?
होइन, कुरो के भने अब अहिले यो चाहिँ नि एक फेसन पनि भएको छ। संविधानले नै भनेको छ समाजवाद उन्मुख भने। समाजवाद भनेको परिभाषा के हो त्यो कसैलाई पनि स्पष्ट छैन। अब मूल कुरो समाजवादको जो चाहिँ आजभन्दा 200 वर्ष अगाडि जो चाहिँ फ्रेन्च रिभोल्युसन के अरे तपाईँको यो इन्डस्ट्रियल रिभोल्युसन पछि उसको शोषण हुन थाल्यो, मजदुरहरूको शोषण हुन थाल्यो, पुँजीपतिहरूले शोषण गरे, त्यसपछि त्यत्रो विद्रोह त्यसको विद्रोहमा चाहिँ नि समाजवाद निस्क्यो, होइन, समाजवादको नारा निस्क्यो। त्यसपछि समाजवादले पनि विभिन्न स्वरूप बदल्दै गयो। मूल कुरो चाहिँ नि पुँजीपतिहरूले गरेको शोषणको खिलाफमा आएको आन्दोलन हो समाजवाद भनेको चाहिँ। अनि चाहिँ राज्यले नै सबै कुरा गर्नुपर्छ, समाजले गर्नुपर्छ, चाहिँ नि तपाईँको मजदुरहरूले नै उद्योग चलाउनुपर्छ भन्ने नाराहरू पनि लाग्न थाले। त्यस बखतमा लोकतन्त्र भन्ने छँदै थिएन, भोट दिने अधिकार सर्वसाधारणलाई पनि थिएन, मजदुरलाई पनि थिएन। अनि त्यसपछि के हुन थाल्यो भने चाहिँ नि बेलायतमा पनि अब यो समाजवादी आन्दोलन भयो, अनि राजनैतिक आन्दोलन भयो, जसले गर्दाखेरि सबैले भोट दिने अधिकार पाए। भोट दिने अधिकार पाइसकेपछि चाहिँ के हो भने चाहिँ अब पुँजीवादले पनि आफ्नो स्वरूप बदल्दै गयो। जो हिजोको चाहिँ एउटा शोषण गर्ने पुँजीवाद थियो चाहिँ नि त्यो शोषणमुखी पुँजीवाद भएन। अब सर्वसाधारणले पनि भोटको अधिकार पाए, मजदुरले पनि भोटको अधिकार पाए। यो गर्ने बित्तिकै न्यूनतम तलबका कुराहरू चाहिँ नि सुरु भए, ट्रेड युनियनको कुरो सुरु भए, मजदुर आन्दोलन हडतालका कुराहरू सुरु भए, कलेक्टिभ बार्गेनिङको कुरो सुरु भए। यी सबले गर्दाखेरि चाहिँ नि पुँजीवादले पनि आफ्नो स्वरूप बदल्दै गयो र समाजवादले पनि आफ्नो स्वरूप बदल्दै गयो। पछि चाहिँ नि केन्द्रले नै राज्यले नै गर्छु भनेर चाहिँ ठुल्ठुला उद्योगहरूले राज्यले चलाउँथे, ठुल्ठुला ब्याङ्कहरू राज्यले चलाउँथे, उत्पादनका साधनहरू चाहिँ राज्यको नियन्त्रणमा थियो। अब त्यो व्यवस्था चाहिँ जताततै असफल भयो। जस्तो बेलायत समाजवादको चाहिँ नि तपाईँको एउटा जन्मदाता भनेको चाहिँ नि बेलायतको फेबियन सोसियलिजम हो। उनीहरूले पनि चाहिँ नि आफ्नो स्वरूप यो चाहिँ समाजवादले चाहिँ झन्झन राज्यले नै सबै कुरो गर्न थालेपछि त चाहिँ नि यो देशको उत्पादन बढ्दो रहन्छ, अनि चाहिँ नि यो सबै यो केन्द्रीकृत शासन प्रणाली भइसकेपछि, केन्द्रीकृत अर्थव्यवस्था भएपछि, यो उत्पादनका साधनहरूलाई चाहिँ सरकारले नियन्त्रण गर्न थालेपछि यो चाहिँ नि उत्पादन पनि बढ्दैन, नयाँ किसिमका प्रविधिहरूको पनि विकास नहुने भयो, अनि चाहिँ आर्थिक वृद्धि पनि नहुने भयो। यसले त झन् चाहिँ नि आर्थिक वृद्धि पनि पछाडि पर्ने, बेरोजगारी बढ्ने, गरिबीहरू बढ्ने, त्यो हुन थाल्यो। सुन्नुहोस् न, अब मैले भन्दैछु, त्यसपछि बेलायतमा चाहिँ नि भयो, त्यस्तै गरेर चाहिँ नि अब हिन्दुस्तानमा जति पनि हिन्दुस्तान पनि चाहिँ समाजवादी राज्य थियो पहिला, जस्तो चाहिँ नि ऊ के अरे इन्दिरा गान्धीले उसको राष्ट्रियकरण गरे, ब्याङ्क राष्ट्रियकरण गरे, ठुल्ठुला उद्योगहरू चाहिँ नि सरकारको हातमा थियो। त्यो सबै असफल भएपछि चाहिँ नि के भने बेलायतमा टोनी ब्लेयर आएपछि चाहिँ नि लेबर पार्टीको विधान नै संशोधन गरेर चाहिँ नि अब थ्रु मार्केट मेकानिजम बजारमुखी बनाउने भयो। हिन्दुस्तान पनि बजारमुखी, सबै विकासोन्मुख मुलुकहरूमा चाहिँ नि बजारमुखी व्यवस्था भयो। त्यस्तै गरेर चाहिँ नि चीनमा पनि चाहिँ जो केन्द्रीकृत अर्थव्यवस्था थियो, साम्यवादी व्यवस्था थियो, समाजवाद भन्ने, त्यहाँ त चाहिँ नि अब एकदलीय सर्वसत्तावाद नै थियो, त्यहाँ पनि चाहिँ नि राज्य केन्द्रीय समाजवाद चाहिँ नि काम लाग्दो रहन्छ भनेर देङ सियापिङ आएपछि चाहिँ नि बजारमुखी अर्थव्यवस्था हो। त्यस कारण अब चाहिँ नि के भने पुरानो स्वरूपको समाजवाद पनि छैन, पुरानो स्वरूपको चाहिँ नि पुँजीवाद पनि छैन। अब अहिले दुवै शक्तिहरू चाहिँ नि मिल्दैछन्, अहिले कन्भर्जेन्सको युग छ। त्यस कारण अहिलेको स्थितिमा समाजवाद भनेको के हो भने चाहिँ नि जो गरिबको जीवनस्तर उठाउने, गरिबको घटाउने, समाजका कल्याण, जो चाहिँ नि तपाईँको यो चाहिँ नि मार्जिनलाइज छन्, सीमान्तकृत छन्, जो पछाडि परेका छन्, असहाय छन्, उनीहरूको पक्षमा उनीहरूले रोजगारी प्राप्त गरून्, सबैको जीवनस्तर माथि उठोस्, शोषण गर्न कसैले पनि नपाओस्, उत्पादन वृद्धि होस्, त्यसको न्यायोचित वितरण होस्, त्यही हो अबको समाजवाद भनेको चाहिँ नि जसले कमाउँछ उनीहरूबाट कर लिने, कर प्राप्त गरिएपछि राज्यले चाहिँ नि यो दुर्गम क्षेत्रको पक्षमा गरिबी निवारणको लागि, वातावरणको चाहिँ नि संरक्षणको लागि, दिगो अर्थव्यवस्था कायम गर्नको लागि, त्यो नै हो अहिलेको चाहिँ नि अहिलेको युगको समाजवाद भनेको, जसले सबैको अधिकार सुरक्षा सुरक्षित होस्, मजदुरको अधिकार पनि सुरक्षित होस्। त्यसकारण चाहिँ नि फेरि हामी त लोकतान्त्रिक समाजवाद हौँ, सबैको अधिकार, त्यसकारण चाहिँ नि तपाईँको निजी क्षेत्रको पनि उत्थान होस्, निजी क्षेत्रबाट प्राप्त भएको, उनीहरूबाट चाहिँ कमाइएको जति धेरै कमाउँछन् राज्यको ढुकुटी चाहिँ बढ्दै जान्छ। जस्तो नेपालमा हामीले पनि यस्तो चाहिँ 1990 दशकमा धेरै आर्थिक सुधारहरू गऱ्यौँ, बजारमुखी अर्थव्यवस्थाको सुरुवात गऱ्यौँ, त्यसले गर्दाखेरि आर्थिक गतिविधिहरू बढे, रोजगारीहरू बढे, त्यसले गर्दाखेरि राज्यको ढुकुटी पनि बढ्न थाल्यो। अहिले हामीले पहिलोपल्ट सरकार बनाउँदाखेरि 12 अरबको राजस्व थियो, अहिले चाहिँ नि 750 अरबको राजस्व उठ्न थाल्यो, किनभने आर्थिक गतिविधिहरू बढे, बढेपछि अब गरिबको पक्षमा चाहिँ हामीले खर्च गर्न थाल्यौँ, देशका चाहिँ गाउँ गाउँमा सडक पुर्यायौँ, सबैलाई बिजुली पुर्याउने चाहिँ अवस्था आइसक्यो, खानेपानीका सुविधाहरू पुगे, सिँचाइका सुविधाहरू पुगे, जनताको जीवन स्तर बढ्यो। त्यो बेलामा चाहिँ नि 46-47 सालमा एउटा मजदुरले चाहिँ दिउँसोरी काम गरेर 100 रुपियाँ पनि कमाउँदैन थियो, अहिले 1000 रुपियाँ कमाउँछन्। त्यस कारण श्रमको सम्मान होस् होइन, गरिबी निवारण होस्, आर्थिक विषमता घट्दै जाओस्, र चाहिँ शोषण कसैको पनि नहोस्, र राज्यले एउटा सन्तुलित हिसाबले देशको विकास गरोस्, पर्यावरण संरक्षण गरोस्, समाजवादमुखी अर्थव्यवस्था भनेको त्यही हो, गरिबको पक्षमा, समाज कल्याणको पक्षमा, सामाजिक सुरक्षाको पक्षमा आफ्नो राज्यले धान्न सक्नेसम्म चाहिँ जति पनि काम हुँदै जान्छन् समाजवाद गतिविधि भने तिनै हो।
तपाईँले अघि भन्नुभयो लोकतान्त्रिक समाजवादका जे जे कुराहरू भन्नुभयो, हाम्रो अर्थमन्त्री, हाम्रो अहिलेको सरकार र आगामी बजेट चाहिँ त्योतर्फ लक्षित हुने चाहिँ कतिको सम्भावना देख्नुहुन्छ? बाहिर हल्ला खल्ला त थुप्रै आएका छन्,
उहाँहरू चाहिँ नि के भने उहाँहरूलाई उत्पादन बढाउने भन्ने चासो म देख्दिनँ। हिजोका जति पनि उस सरकारहरू आए नि, जस्तो चाहिँ वामपन्थी सरकारहरू आए, उनीहरूले चाहिँ सजिलोसँग हिजोका सरकारले हाम्रो समयमा कमाएको पैसा छ भने त्यसलाई उरल धुरल गरेर बाँडिदिउँ अनि चाहिँ नि सकेसम्म भोट बढाउँ, उनीहरूको ध्यान चाहिँ त्यस्तै थियो हिजो। अब कसो गर्छन् म भन्न सक्दिनँ, किनभने चाहिँ नि अब राज्यको ढुकुटी पनि बढेको छ, आर्थिक वृद्धि पनि अहिले बढेको छ, तर अहिलेका चुनौतीहरू अरू छन्। फेरि अहिलेका चुनौतीहरू चाहिँ तपाईँको अब देख्नुभएको छ, के अरे नयाँ संविधान बनेको छ, 3 तहको सरकार छन्, ठूलो प्रशासनिक खर्च छ, ठूलो राजनैतिक प्रशासनिक संयन्त्रहरू छन्, तिनीहरूको प्रशासनिक खर्च पनि धान्नु पर्यो, तलब सुविधाहरू पनि धान्नु पर्यो, र साथसाथै देशको आर्थिक विकास पनि गर्नु पर्यो। त्यस कारण हिजो पनि कतिपय हामीले चाहिँ जस्तो अहिले भैँसी मर्यो भने पनि उसले क्षतिपूर्ति पाउँछ, पेन्सनको व्यवस्था, के अरे पेन्सन होइन यसलाई के अरे इन्सुरेन्सको व्यवस्था गरेका छौँ, बिमाको, पशुको बिमाको व्यवस्था गरेका छ, त्यस्तै गरेर चाहिँ अहिले क्रपको बिमा, बालीको बिमाको चाहिँ व्यवस्था गरिदिएको छ, त्यसमा सरकारले पनि अनुदान दिएको छ, बिमाको लागि सबै गर्नु पर्दैन, जस्तै सबैलाई, सबै आम नागरिकलाई पनि बिमाको व्यवस्था सुरु भएको छ, त्यो हाम्रै समयमा सुरु भएको हो, यो चाहिँ आम नागरिकको लागि बिमाको व्यवस्था, पशुको चाहिँ बालीको बिमाको व्यवस्था, यी सबै र त्यसमा त्यो बिमाको लागि राज्यले पनि अनुदान गर्छ, यो समाजवादी नीति नै हो। त्यस्तै गरी अहिले चाहिँ नि हामीले नै सुरु गरेको वृद्धको भत्ता उहाँहरूले सुरु गर्नुभयो, विधवाको भत्ता हामीले सुरु गऱ्यौँ। त्यस्तै गरी चाहिँ नि तपाईँको दलितका बच्चाहरूलाई स्कुल जानको लागि चाहिँ नि भत्ता दिने व्यवस्था हामीले सुरु गरेको हो, होइन? यस्ता कति महिलाहरूलाई चाहिँ दुर्गम क्षेत्रका महिलाहरू, शिक्षा कम भएका ठाउँमा महिलाहरूलाई चाहिँ नि जस्तो 15 चाहिँ दुर्गम जिल्लाहरूका चाहिँ नि बच्चीहरूलाई पढ्नलाई प्रोत्साहन मिलोस् भनेर भत्ता सुरु गऱ्यौँ। यी सबै समाजका यो काङ्ग्रेसले सुरु गरेको त्यस कारण चाहिँ नि यी किनभने समाजवाद उन्मुख भनेर त संविधानले भनेको छ, काङ्ग्रेस भनेको समाजवादी पार्टी नै हो, तर हामी लोकतान्त्रिक समाजवादी हौ, केन्द्रीकृत उहाँहरूको साम्यवादी समाजवादी होइन। साम्यवादले पनि आफूलाई समाजवादी भन्छ, होइन? हामी पनि समाजवादी भन्छौँ। साम्यवादमा केन्द्रीकृत अर्थव्यवस्था हुन्छ, जस्तो चिनको अर्थव्यवस्था केन्द्रीकृत अर्थव्यवस्था हो। त्यसो भएर चाहिँ नि अब उहाँहरू पनि चाहिँ नि लोकतान्त्रिक बाटोमै आएको छ। यो समाजवाद थ्रु डेमोक्रेटिक मिन्स
अलिकति कुरो राज्य के राज्य भने तपाईँले भन्नुभयो कङ्ग्रेसले नै सुरु गरेको वृद्ध भत्ता, अपाङ्गता भएकाहरूको भत्ता, समाजवादले पनि फेरि नागरिकको हित चाहने, अनि फेरि यिनीहरूले गलत गर्दैछन् भन्नुहुन्छ। कुरो
गलत गर्दै राज्यले धान्न सक्ने हुनु पऱ्यो। भत्ता पनि सबैलाई बाँड्ने होइन, जो असहाय छ, जो अपाङ्ग छ, जसको आम्दानीको स्रोत केही पनि छैन, गरिब छ, त्यस्ता मान्छेलाई राज्यले सुरक्षा गर्नुपर्छ। सबैलाई बाँड्ने भने समाजवादी व्यवस्था होइन त्यो। अब चाहिँ नि अरूले पनि चाहिँ गर्छ भने उसले कन्ट्रिब्युटरी हुनुपर्छ, जस्तो चाहिँ नि विकसित मुलुकमा अरू मुलुकहरूमा गरेको चाहिँ नि व्यवस्था छ। त्यो व्यवस्था चाहिँ के भने जसले आम्दानी गर्छ आम्दानीको एक हिस्सा राज्यलाई बुझाउनुपर्छ, राज्यले पनि त्यहाँ थपिदिएर त्यो चाहिँ एउटा कोष बनिरहन्छ, र उसको चाहिँ उमेर पुगिसकेपछि 60-65 वर्ष भएपछि अनि उसले चाहिँ नि पेन्सन भत्ता सोसल सेक्युरिटी सामाजिक सुरक्षा पाउँछ। व्यवस्था त्यो सबैलाई बाँड्ने भन्ने त्यो कुरो हुँदै होइन, जो असहाय छ अपाङ्ग छ तिनीहरूलाई दिने, बाँड्ने भन्ने समा पहिला त उत्पादन बढाउनु पर्यो, उत्पादन नै नबढाइकन हाम्रो त आम्दानी पनि बढायौँ अनि त्यसपछि चाहिँ अलिअलि बाँड्ने काम पनि गऱ्यौँ। राज्यले क्षमता राज्यले धान्न सक्नेसम्म ऋण लिएर चाहिँ नि बाँड्ने काम त हुँदैन, तर अहिलेको आवश्यकता भनेको बाँड्ने भन्दा पनि बाँड्ने काम त प्रशस्त भइसकेको छ। कतिपय अनुचित रूप दुरुपयोग भएको छ, अहिले चाहिँ जाने वृद्ध भत्ता 35% दुरुपयोग भएको छ, नपाउनेले पनि पायो। त्यसको लागि चाहिँ नि तथ्याङ्क सही हुनु पऱ्यो, प्रशासनिक व्यवस्था बढी हुनु पऱ्यो। त्योभन्दा पनि अहिलेको चाहिँ चाहिने कुरो चाहिँ के भने त तपाईँको यो आय कसरी बढाउने, उत्पादन कसरी बढाउने, रोजगारीको सिर्जना कसरी गराउने, सरकारको ध्यान त्यतातिर जानुपर्छ। त्यसको लागि इन्टरप्रेन्युरसिप उद्यमशीलता व्यावसायिकता बढाउनु पर्यो, बढी से बढी चाहिँ नि मान्छेलाई काम गर्न प्रोत्साहन गर्नु पर्यो, उद्यमशीलता बढाउनको प्रोत्साहन गर्नु पर्यो, सरकारले पूर्वाधारमा विकास गर्ने, शिक्षाको स्तर बढाउने, पूर्वाधारको विकास गर्ने, यस्ता कामहरूमा सिँचाइ स्वास्थ्य सेवा होइन यी सब क्षेत्रमा चाहिँ सरकारले लगानी बढाउनुपर्छ।
हुन त तपाईँ पहिला अर्थमन्त्री हुँदा पनि यो कनिका छरे जसरी बजेट छरेर देशको विकास हुन्न कहिले पनि भन्दै हुनुहुन्थ्यो, फेरि त्यसरी नछर्दाखेरि तत्कालीन नागरिकले आवास गर्न नपाउने, फेरि छर्दाखेरि चाहिँ तपाईँले भने जस्तो विरोध हुने,
त्यो छ किन आवास किन नपाउने? हामीले चाहिँ सडकमा लगानी गऱ्यौँ, अहिले देशभरिको कुना काप्चामा चाहिँ सडकहरू पुगेका छन्, जनताले फाइदा पाएको छैन, होइन? अहिले चाहिँ नेपालीको चाहिँ आयु अहिले चाहिँ 54 वर्ष सालाखाला बाँच्थे एउटा नेपाली, अहिले 72-71 वर्ष बाँच्न थालिसके। अब त्यो दूरगामी कुरो चाहिँ कसैले पनि नदेख्ने, सस्ता हावाको भरमा दौड्ने, फलानले यो दियो भने त्यसकै पछाडि दौड्ने, यस्ता सस्ता प्रचारबाजीमा चाहिँ काङ्ग्रेस छैन।
भनेको अब आउने बजेटमा पनि यस्ता सस्ता प्रचारबाजी
सुन्नु 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 म चाहिँ बजेटले देशलाई कसरी बलियो बनाउने, देशको अर्थव्यवस्था कसरी सुदृढ बनाउने, बाँडेर मात्रै अर्थव्यवस्था सुदृढ होइन, जो असहाय छ तिनीहरूलाई राज्यले सुरक्षा दिनुपर्छ, राज्यले संरक्षण गर्नुपर्छ, त्यो हामीले गर्दै पनि आएका छौँ। तर मूल कुरो अहिलेको समस्या भनेको चाहिँ राज्यको क्षमता कसरी बढाउने, अहिले त यो सङ्घीयतालाई कसरी धान्ने, अहिले त सङ्घीय व्यवस्था भने त 3 थरीका सरकार छन्, अहिले जनप्रतिनिधि मात्रै 10-11 हजारलाई त जनप्रतिनिधिलाई नै तलब दिनुपर्ने अवस्था आइसक्यो, होइन? कार्यालयहरू कति खुलेका छन् स्थानीय तहमा, प्रदेशको तहमा, त्यस्तै गरी चाहिँ केन्द्रीय तहमा, यी सबैलाई धान्नु पर्यो। त्यसकारण चाहिँ अहिलेको मूल चुनौती भनेको त अहिलेको संविधानलाई कसरी कार्यान्वयन गर्ने मूल कुरो त्यो हो, र राज्यको क्षमता कसरी बढाउने, क्षमता नै नबढाइकन चाहिँ कसरी यो धान्न सकिन्छ मूल समस्या, देशको फन्डामेन्टल के गर्ने भन्दा पनि देशको फन्डामेन्टल समस्या के हो, देशको मौलिक समस्या के हो, त्यो समस्यालाई कसरी समाधान गर्नेतर्फ अहिलेको बजेट उन्मुख हुनुपर्छ।
अब सँगसँगै चाहिँ अब हाम्रो व्यापार घाटा एकदमै धेरै छ, अब सहुलियतको कुरा छ, निजी क्षेत्रलाई सहुलियत दिने कि अब के कसरी हुन्छ धानी भन्ने कुरो छ, यसमा चाहिँ तपाईँको सुझाव?
अहिले सहुलियत उहाँले माए, निजी क्षेत्रले माएकै छैनन्, कानूनले दिएको चाहिँ व्यवस्थालाई सरकारले दिनु पर्यो। यहाँ त कसैले कमायो भने कसरी लुट्ने र कसरी ठग्ने, कसरी तर्साउने भन्ने मात्रै चाहिँ अहिले मनोवृत्ति देखिन्छ। पूर्वाधारमा चाहिँ अब ढुवानी खर्च कम गर्नको लागि सडकको स्तर बढाउनु पर्यो, होइन, उसलाई 24 घण्टा बिजुलीको ग्यारेन्टी हुनु पर्यो, होइन, अनि बन्द हडतालको राजनीति समाप्त हुनु पर्यो, अनि चाहिँ बन्द हडतालको राजनीति हुने चाहिँ अनि चाहिँ यो माने पूर्वाधार पनि गतिलो छैन, बिजुली पनि समयमा आउँदैन, सडक चाहिँ खाल्डा र खुल्डी छन्, अनि निजी क्षेत्र कसरी विकास हुन्छ, अनि हरेक चिजको भाउ बढ्दै जान्छ, अनि हडताल गर्ने तर्साउने मूल कुरो चाहिँ औद्योगिक वातावरण सिर्जना गर्नु पर्यो। अहिले त कर त उनीहरूले चाहिँ 35%सम्म पनि कर तिर्नुपर्छ कमाएको, होइन, त त्यो त छँदैछ राज्यले, त्यस कारण राज्य निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारको दृष्टिकोण चाहिँ नि बिजनेस फ्रेन्डली हुनु पर्यो, समयमा सरकारले निर्णय गरिदिनु पर्यो, कार्यालयहरूले झुलाउने काम गर्नु भएन, होइन, सरकारको जो डिस्क्रिसनरी पावर लिएर बसेका मान्छेहरूलाई चाहिँ तर्साउने, बार्गेन गर्ने, भ्रष्टाचार गर्ने, बिहाइन्ड द सिन पैसा माग्ने काम गर्नु भएन, टाइमली निर्णय गरिदिनु पर्यो, र बिजनेस फ्रेन्डली वातावरण, जस्तो विश्व ब्याङ्कले, सुन्नु विश्व ब्याङ्कले एउटा डुइङ बिजनेस भन्ने एउटा चाहिँ क्राइटेरिया निकालेको छ, बिजनेस फ्रेन्डली बन्नको लागि, इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण बनाउनको लागि के गर्नुपर्छ भनेर चाहिँ उसले चाहिँ 100 एउटा इन्डिकेटर्सहरू दिन्छ, त्यो इन्डिकेटर्समा हामी कहाँ छौँ, 100 पनि तल चाहिँ झरेको, माथि झरेको छौँ, त्यस कारण त्यो इन्डिकेटरमा, त्यो इन्डेक्समा हामी कसरी माथि आउने, त्यस कारण बिजनेसलाई कसरी प्रोत्साहन गर्ने, त्यतातिर चाहिँ ध्यान दिनु पर्यो चाहिँ निजी क्षेत्रलाई चाहिँ विस्तार गराउनको लागि।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल, यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी आगामी आर्थिक वर्षको बजेटमा सरकारले दिनुपर्ने प्राथमिकता र यो बजेटप्रति विपक्षी दलले राखेका अपेक्षामा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महत, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी आगामी आर्थिक वर्षको बजेटमा सरकारले दिनुपर्ने प्राथमिकता र यो बजेटप्रति विपक्षी दलले राखेका अपेक्षामा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतसँगको कुराकानी अघि बढाउँदै हुनुहुन्छ साथी अर्जुन पोखरेल।
रामशरण महतले चाहिँ भएभरका सरकारी उद्योगहरू निजीकरण गरेर त्यहाँदेखि नै नेपाली अर्थतन्त्र बिग्रियो भनेर जुन तपाईँमाथिको त्यो आरोप छ नि, अब त्यसलाई पनि उठाउनु पर्ने होला अहिलेको सरकारले।
त्यस्ता वास्तविकता बुझेर मात्रै कुरा गर्नुहोस् न, रामशरण महतले चाहिँ त्यो बेचेको छ, सुरुमै भन्नुहुन्छ भने जो सरकारी संस्थानहरू बिक्री भएको पहिलो सरकारको समयमा म योजना आयोगमा थिएँ, योजना आयोगको त कार्यकारी अधिकार नै हुँदैन, केही पनि अधिकार, उसले सल्लाह दिने मात्रै हो, त्यो नीतिको पक्षमा म पनि छु, कुरै छैन, त्यो नीति सही थियो, त्यसमा केही शङ्कै छैन, कहिले बेचेर बेचिन्छ, कसैले बेच्न सक्छ, त्यसको लागि संसदले कानुन बनाएको छ, त्यो कानुन अन्तर्गत निजीकरण समिति बन्छ, त्यो निजीकरण समितिमा चाहिँ नि प्रतिपक्षी दलको संसदको प्रतिनिधि पनि हुन्छ, उसको चाहिँ उद्योग वाणिज्य संघको प्रतिनिधि पनि हुन्छ, श्रमिकको प्रतिनिधि पनि हुन्छ, सम्बन्धित सबै मन्त्रालयका चाहिँ उद्योग मन्त्रालयको चाहिँ छ भने उद्योग मन्त्रालयको पनि हुन्छ, अर्थमन्त्रीले अध्यक्षता गरे हुन्छ, त्यसले लामो अनि चाहिँ कुन उद्योगलाई किन चाहिँ निजीकरणमा जाने बजारमा जाने भन्ने कुरो चाहिँ स्पेसलाइज चाहिँ यो स्टडी गरे हुन्छ, स्टडीको आधारमा जसलाई आवश्यकता छ तिनीहरूलाई चाहिँ निजीकरण गरिन्छ। कस्ता उद्योगलाई त्यस वखतमा निजीकरण गरिए भने चाहिँ जसले सरकारको ढुकुटीमा खन्ने मात्रै वर्षमा करोडौं करोड सरकारको ढुकुटीबाट लग्या छ, 300 कर्मचारीले चाहिँ काम गर्ने ठाउँमा 700-800 छन्, मन्त्रीहरूको भ्रष्टाचार गर्नेको अखाडा बन्या छ, अनि चाहिँ कर पनि तिर्दैनन्, ब्याङ्कको ऋण पनि बुझाउँदैनन्, अनि बिजुलीको पैसा कच्चा पदार्थको सामान पनि कति तिर्नुपर्ने बाँकी छ, त्यस्ता उद्योगहरूलाई सरकारले चलाएर चलिँदैन, निजी क्षेत्रमा प्रतिस्पर्धाको आधारमा चल्नुपर्छ भनेर चाहिँ सरकारले चाहिँ यो छलफल गरेर निजीकरण समितिले सिफारिस गरेर क्याबिनेटले बन्छ। त्यो चाहिँ काङ्ग्रेसको समयमा मात्रै होइन, धेरै चाहिँ नि हाम्रो पहिलोपल्ट चाहिँ अर्थमन्त्री महेश हुनुहुन्थ्यो उहाँको समयमा भयो, त्यसपछि चाहिँ अरू वामपन्थी मन्त्रीहरू आउँदा पनि निजीकरण भएका छन्। त्यस्ता अब चाहिँ नि साम्यवादीहरू चाहिँ के फलानाले गर्यो भने कसैले गल्ती गरिहाल्छ भने यो त होइन है भनेर भन्ने हिम्मत पनि पत्रकारसँग हुनु
भयो।
र जुन समयमा निजीकरण भयो नि त्यस वखतमा उद्योग धन्दाहरू यति बढेको छन् चाहिँ नि एक वर्षमा 90,000 रोजगारी चाहिँ थपिएको छ त्यस वखतमा, र चाहिँ नि उद्योगको कुल गृहस्थ उत्पादनमा योगदान 9% पुगेको 6% बढेर, त्यस वखतको उद्योग विभागको तथ्याङ्कहरू हेर्नुहोस्। जब अब राजाको शासन आयो माओवादीहरूको चाहिँ यो द्वन्द्व शुरू भयो, राजनैतिक अस्थिरता भयो अनि सबै बिग्रेर थाल्यो।
अनि तपाईँमाथि लागेका आरोप खण्डन गर्ने कमसेकम मौका दिनुपर्छ भनेर सोधेको हामीले, र अहिलेको सरकारले चाहिँ धमाधम ती बन्द भएका उद्योगहरूलाई
जसले कोही बुझेका छैनन् यी कमिसन, किनभने उहाँहरूलाई कमिसन खाने हरेक चिज काम गर्दाखेरि भ्रष्टाचार नै भित्रबाट पैसा छुत्ने बानी छ, अनि कसैले निजीकरण त खुला प्रतिस्पर्धाबाट गरेका छ, त्यो बेलामा त 60-70 चाहिँ नि दिन दिएर चाहिँ खुला अखबारमा दिएर चाहिँ नि यो चाहिँ नि हामी निजीकरण गर्छौँ, त्यो पनि 25% चाहिँ नि यो पब्लिकलाई सेल गर्नुपर्छ, 5% चाहिँ नि काम गर्ने मजदुरलाई दिनुपर्छ, अरू चाहिँ बढी बढाउ गरेर खुला प्रतिस्पर्धाबाट गरेका छ। त अहिलेका चाहिँ कि कतिपय मन्त्रीहरूका छु र जसले बुझ्या पनि छैनन् जान्या पनि छैनन्, हावाको भरमा छैन यसरी बेचे कमिसनको भरमा भनेर चाहिँ यस्ता हावादारी तुच्छ, आफू जति फोहोरी छ नि अरूलाई पनि त्यसले फोहोरी नै सम्झन्छ, फोहोरीले अरूलाई फोहोर सम्झन्छ। त्यस वखतमा कुनै पनि ह्याङ्की प्याङ्की गरेर चाहिँ गलत ढङ्गबाट निजीकरण गरे भए चाहिँ चुनौतीका साथ मुद्दा गरे हुन्छ, अनि त्यही नीतिलाई किन निरन्तरता दिएको, एमाले हुँदा पनि त्यही नीतिलाई निरन्तरता दिए अनि चाहिँ अरू माओवादी हुँदा पनि त्यही नीतिलाई निरन्तरता गरे, के भने एउटा चाहिँ नि उद्योग निजी क्षेत्रमा जाँदा पनि चल्न सकेनन् कति होइन हस्तान्तरण गर्दा, तर एउटा चाहिँ नि छाला जुत्ता कारखाना बन्द भयो होला, अर्को दर्जनौ छाला जुत्ता कारखाना अरू चाहिँ खुले, तिनीहरूले सरकारको ढुकुटीमा पैसा पनि बुझाउँछन् कर पनि बुझाउँछन्, सरकारलाई कुनै बोझ पनि छैन, अहिले उत्पादन बढेर चाहिँ 3-4 अरबको त जुत्ता विदेशमा एक्सपोर्ट हुन्छ, एउटा सरकारी उद्योग बन्द भयो होला तर 40-50 निजी क्षेत्रमा त्यस्ता उद्योग आएछन्, एउटा चिनी उद्योग चाहिँ बन्द भयो होला त्यस एक दर्जन चिनी उद्योगहरू अरू नयाँ आए, देशलाई चाहिएको सरकारले नै चलाउने हो कि अथवा चाहिँ नि त्यसलाई देशमा उत्पादन हुने हो देशलाई ऊ बनाउने हो। सारा संसारमा अहिले चाहिँ नि चीनमा त सरकारले चलाएका उद्योगहरू सबै चाहिँ निजी क्षेत्रमा गइसके, हिन्दुस्तानमा सारा संसारमा गइसके, अब यहाँ चाहिँ नबुझ्नेहरू कतिपय चाहिँ यहाँ मन्त्रीहरू छन् यो गर्छु र ऊ गर्छु भने छन्, उसले चाहिँ अर्थव्यवस्थाको डाइनामिक्स पनि बुझेको छैन, संसार चाहिँ बुझाए पनि छैन, यस्ता चाहिँ कुराहरू हावादारी कुराहरू
सरकारले फेरि खोल्छु भन्ने चाहिँ नियत के होला त्यसको पछाडि, त्यसो
नियत के भ्रष्टाचारको अखाडा बनाउने, आफ्ना कार्यकर्ताहरू पाल्ने अनि 300 ठाउँमा 600 राख्ने, तेरो मान्छेले मेरो मान्छेले भनेर चाहिँ अनि पार्टीलाई चाहिँ अब उहाँहरूको मनोवृत्ति नै त्यही हो नि, त्यही हो, यदि त्यो नीति हो भने चाहिँ आफ्नो भ्रष्टाचारको अखाडा बनाएर चाहिँ आफ्नो दुध दुने गाई बनाउने हुनुपर्छ, तर मलाई लाग्छ यो विचारमा अहिले कोही पनि छैन, कोही पनि बुझेका मान्छेहरू मैले चाहिँ मेरा पनि कति अरू एमाले माओवादीमा पनि कतिपय साथीहरू छन्, सरकारले चलाएर त चलाउनु हुँदो रहेछ, तपाईँहरूले गरे नीति हामीले आलोचना गऱ्यौँ तर सही नीति त्यही रहेछ भनेर भन्छन्। तर नबुझ्ने मान्छेहरूले के कला यो नीति अगाडि बढ्छ जस्तो मलाई लाग्दैन, बढ्ने हो भने त्यो नबुझेर भनेको।
डाक्टर साहब, हामी बजेटको बारेमा अलिकति कुरा गर्दैछौँ। अब अहिले 7.5 खर्बको राजस्व छ, त्यसको दायरा बढाएर 9.5 खर्ब जति पुर्याउने आगामी आर्थिक वर्षमा भन्ने छ, यो चाहिँ कस्तो हो तपाईँको विचारमा? चाहिँ यो राजस्व मात्रै बढाएर हाम्रो अर्थतन्त्र सुधार हुन्छ भन्ने यो अहिलेको
दुर्भाग्य त्यही हो, दुर्भाग्य त्यही हो। अहिले नेपालमा हेर्नु जिडिपीको 24% राजस्व नेपालमा उठ्छ, विकासोन्मुख मुलुकमा यति धेरै जिडिपीको तुलनामा, राष्ट्रिय आयको तुलनामा यति धेरै राजस्व उठाउने मुलुक चाहिँ नि विरलै छन्। विकासोन्मुख मुलुकमा त छँदै छैन, यो साउथ एसियामा त कोही छँदै छैन, अरू मुलुकमा पनि छ जस्तो मलाई लाग्दैन। त्यसकारण खालि जनतालाई बोझ मात्रै थप्ने हो भने चुहावट जहाँ भएको छ त्यसलाई नियन्त्रण गर, ठिक छ, चुहावट भएको ठाउँमा नियन्त्रण गर्नु पर्यो। अहिले कर नतिरेर बसेका, कर तिर्नु पर्नेले पनि इभेड गरेर बसे, भोइड गरेर बसेका छन् भने तिनीहरूलाई दायरामा ल्याउनु पर्यो, तर फेरि बोझ थप्ने काम चाहिँ गर्नु भएन। अहिले नै प्रान्तीय सरकारले बेग्लै कर भन्दैछन्, स्थानीय सरकारले बेग्लै कर भन्दैछन्, त्यसकारण करदातालाई बोझ थप्ने काम चाहिँ गर्नु हुँदैन र त्यो बोझ थपेको चाहिँ जथाभावी अनि अनुत्पादकशील क्षेत्रमा खर्च गर्ने, प्रशासनमा खर्च गर्ने यो प्रवृत्तिलाई चाहिँ रोक्नुपर्छ। त्यसकारण आगामी अर्थमन्त्रीले बजेट बनाउँदाखेरि चाहिँ जनतालाई बोझ थप्ने काम गर्ने होइन, बरु चाहिँ नि करको चाहिँ नि यो लाई चाहिँ नि चुहावट भएका ठाउँहरूमा नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ, दायरामा उम्केर बसेकालाई चाहिँ करको दायरामा ल्याउने काम गर्नुपर्छ र जनताबाट उठाएको कर चाहिँ नि देशको उत्पादन बढाउने, पूर्वाधार बढाउने, देशलाई समुन्नतिको बाटोमा लाने काम गर्नुपर्छ। त्यो आफैले उद्योग धन्दा चलाउँछु, यो गर्छु, त्यो गर्छु भनेर
करको दायरा नबढाएर किन त बजेटको सिलिङ नै बढाउन सकिन्न भन्नुहुन्छ नि फेरि?
हैन, मैले त योभन्दा अगाडि चाहिँ हामीले 20-22% त करको बढिराखेका छ त, अहिले कसरी बढ्यो त करको दायरा त बढिया छ पोहोर परा। हामीले जो गर्यौँ नि काङ्ग्रेसको समयमा, यो त काङ्ग्रेसकै योगदान हो, भ्याट हामीले ल्याएको, कत्रो विरोध भयो, अहिले कुल कर राजस्वको 1/3 हिस्सा भ्याटबाट आउँछ, यो त सबै काङ्ग्रेसले लगाएका जगमा अहिले सबै खेलेर बसिरहेका छन्। अहिले त खालि उहाँहरू हल्ला गर्नुहुन्छ, हामी हल्ला गर्दैनौँ, हामी देशको लागि आफ्नो जिम्मेवारी पुरा गऱ्यौँ भनेर चाहिँ गर्छौँ, त्यही कुरा हो। त्यस कारण चाहिँ सामान्य तवरबाट नै प्रशासन मात्रै बलियो हुने हो भने 20-22% चाहिँ करको राजस्व अहिले पनि बढिरहेका छ र दायरा भन्या चाहिँ जो करबाट उम्केर बसेका छन्, तिर्नु पर्ने नतिरिकन बसेका छन्, तिनीहरूलाई ल्याउने हो दायरामा, थप्ने करको बोझ थप्ने काम चाहिँ भयो।
अब यतिखेर तपाईँले भन्नुभयो कङ्ग्रेसकै जगमा अहिले बनिरहेका छन्, जे पनि सिक्नुपर्छ हामीबाट भन्नुभएको, त्यसो भने अब केही दिनपछि बजेट आउँदैछ, अर्थमन्त्रीले चाहिँ अब ठुला आयोजनालाई मात्र जोड दिने हो कि मध्यम तहका नागरिकलाई, किसानहरूलाई चाहिँ राहत हुन्छ?
होइन, हेर्नुहोस्, अहिलेको संविधान बुझ्नुहोस् पहिला, भएर संविधानले केन्द्रलाई ठुला योजनाहरू मात्रै हो अब केन्द्रले हेर्ने, अब किसानको त अब स्थानीय तहमा छ, प्रदेशको तहमा छ, किसानलाई कतिपय नीतिगत कुराहरू चाहिँ नि R&Dका कुराहरू केन्द्रले पनि गर्नुपर्छ, कतिपय कामहरू त्यो संविधानले तोकेको परिधिभित्र बस्नुपर्छ, केन्द्रीय बजेटले पनि, प्रदेशका बजेटले पनि र त्यस्तै गरेर चाहिँ नि स्थानीय बजेटले पनि।
सँगसँगै अर्को, प्रदेश र स्थानीय तहले हामीलाई जति पनि बजेट दिनुहुन्छ त्यो एकदमै थोरै भयो भनेका छन्, अब उनीहरूले चाहिँ के गर्ने होला त त्यसो भए?
मूल कुरो चाहिँ नि आफूले धेरै भनेर कसले भयो, सबैले बढी चाहियो भन्ने मात्रै। मैले अर्थमन्त्री हुँदाखेरि यसमा बजेट कम भयो भनेर सबै भनेर भन्थे, म पनि भएका बजेटलाई सदुपयोग गरेर हेर्नुहोस् न, पहिलाबाट भएको बजेटको सदुपयोग छैन, अहिले पनि भएका बजेट चाहिँ खर्च गर्न सकेको छैनन्, त्यस कारण चाहिँ नि बजेट थोरै भयो भन्नुभन्दा पनि भएको बजेटलाई म कसरी उपयोग गरिराखेको छु त्यो हेर्नु पऱ्यो। अहिले त प्रदेश र गाउँको क्षमता नै छैन, उहाँलाई अहिले दिएको बजेट पनि राम्रोसँग खर्च गर्न सक्नुहुन्छ कि सक्नुहुन्न म भन्न सक्दिनँ, कर्मचारी छैनन्, त्यहाँ प्रशासनिक क्षमता नै छैन, इन्स्टिट्युसन्सहरू चाहिँ त्यति क्षमता भइसकेका पनि छैनन्, त्यस कारण अहिले नै बजेट पुगेन भन्नु चाहिँ त्यो चाहिँ के भने चाहिँ त्यो इट इज टु अर्ली टु से, आफूलाई दिएको बजेटको सदुपयोग गरेर यति प्रतिफल निकाल्ने अब यो चाहियो भनेर चाहिँ त्यस वखतमा उहाँले आफूलाई तोकिएको विनियोजन भएको खर्च राम्रोसँग प्रदेश गर्नुभयो र पुगेन भने त्यस वखतमा यहाँ पुगेन, यहाँ अभाव भयो भन्ने, त्यस कारण चाहिँ मुख्य कुरो बजेट पुगेन भन्नुभन्दा पनि म सबैलाई के भन्छु भने विनियोजन भइसकेको रकम होइन बाँडिएको रकमलाई राम्रोसँग उपयोग गरेर देखाउनुहोस् अनि त्यसपछि पुगे कि पुगेन भन्ने त्यसमा थाहा हुन्छ।
तर सर हामी अन्त्यतिर आइपुगेका छौँ, अब बेरोजगारीको कुरा छ, स्थानीय तहदेखि प्रदेशदेखि केन्द्र सरकारले बेरोजगारीको समस्या समाधान गर्छौँ भनिरहेका छन्, तर यो बारेमा एकदमै देखिने गरी काम केही पनि भएको छैन र तत्कालै हुने छाँट पनि देखिन्छ।
पूर्व अर्थमन्त्रीको हिसाबले चाहिँ के सुझाव छ? हैन, बेरोजगारीको कुरो गर्नुहुन्छ भने अहिले चाहिँ नि हिन्दुस्तानबाट आएका मात्रै चाहिँ 10 लाख जति नेपालमा छन् रोजगारी गरेर बसे, नेपालमा त्यो काम गर्न चाहन्छ। यहाँ काठमाडौँमा भएका निर्माण जति पनि छन् घरहरू निर्माण सबै चाहिँ नि विदेशी कामदारहरू देख्नुहुन्छ। पहाडका जति पनि हाम्रा चाहिँ नि खेतबारीहरू छन् बाँझो हुन थालेका छन् म्यान पावरको अभावमा। त्यस कारण चाहिँ नि बेरोजगारी नेपालमा छ भने उही जसलाई चाहिँ नि उही टेबलमा बसेर काम गर्न चाहन्छन् तिनीहरूलाई चाहिँ नि अभाव भएको हो, कामकै अभाव चाहिँ देशमा छैन। विदेशमा गर्दाखेरि चाहिँ नि श्रमिक भएर पनि काम गर्नुहुने, स्वदेशमा चाहिँ नहुने। त्यो रोजगारी बढाउनुको लागि उद्योग धन्दा खुल्नु पर्यो, नयाँ उद्योग धन्दा खोल्नु पर्यो, त्यही त मैले अगाडि भने नि नयाँ यो चाहिँ आर्थिक गतिविधिहरू बढ्नु पर्यो अनि रोजगारी। हामीले ब्याङ्क हाम्रो टाइममा उधारीकरण गरेपछि ब्याङ्कहरू कति खुले अहिले, ब्याङ्कमा मात्रै 50,000-50,000 लाख जति अहिले काम गर्छन्। त्यो काङ्ग्रेसले ल्याएको कारण हो। अहिले चाहिँ टेलिकम्युनिकेसन दूरसञ्चारमा कतिले काम गर्छन्, हाइड्रोलाई चाहिँ निजी क्षेत्रमा चाहिँ हाइड्रो ल्याएपछि अहिले निजी क्षेत्रले मात्रै किन 50,000लाई चाहिँ रोजगारी दिइरहेछ। त्यस कारण चाहिँ यस्ता गतिविधिहरू बढ्नुपर्छ अनि रोजगारी स्वतः बढ्छ। अब फ्याक्ट्रीमा चाहिँ अहिले कतिपय भन्छन् उद्योग धन्दा फ्याक्ट्री खोल्न लागेका छ भने कामदार नै पाइँदैन, मजदुर नै पाइँदैन भनेर भन्छन्, मजदुरमा काम गर्न चाहन्छ। काम काम भनेको श्रमलाई सम्मान गर्ने प्रवृत्ति पनि बढ्नु पर्यो एउटा कुरा। काम भनेपछि बौद्धिक काम मात्रै होइन, टेबलमा बसेर बस्ने काम मात्रै होइन, होइन स्किल्ड वर्क पनि हुनु पर्यो। यत्रो ठुलो निर्माण खरबौँ खरब यो निर्माणमा खर्च भएको छ, पैसा जति सबै यहाँबाट चाहिँ भारतमा लिएर जान्छन् यहाँ चाहिँ कतिपय यी हाम्रो कार्यालयमा चाहिँ काम गर्ने यो के अरे इलेक्ट्रिसियन होस् प्लम्बर होस् सबै इन्डियनहरू छन्, सबै छन्। त्यस कारण चाहिँ श्रमको सम्मान गर्ने स्किलतिर पनि चाहिँ जोड दिनु पर्यो एकातिर, अर्कोतिर चाहिँ लगानी निजी क्षेत्रमा विस्तारित गराउनु पर्यो अनि रोजगारी स्वतः बढ्दै जान्छ। त्यसको लागि राजनीति चाहिँ नि यो चाहिँ नि के भने लगानीमुखी राजनीति विकासमुखी राजनीति हुनु पर्यो। अब अहिलेको सरकारको सुन्छु खालि भाषण र मिठा मिठा कुरा सिवा छ भने 10 वर्ष मात्रै यहाँ स्वर्गै भइसक्छ देखि लिएर यहाँ यो ल्याउँछु र ऊ ल्याउँछु छ, काममा रियल कामको चाहिँ मा प्रयास चाहिँ भइरहेका म देख्दिनँ। प्रचारमुखी होइन, प्रचारमुखी होइन, अब सेवामुखी र विकासमुखी चाहिँ काम हुनु पर्यो। प्रचार होइन, प्रचारभन्दा चाहिँ यो चाहिँ राजनीतिभन्दा विकास ज्यादा, भाषणभन्दा काम ज्यादा, त्यतातिर लाग्छ।
अहिलेको अर्थमन्त्रीसँग व्यक्तिगत रूपमा कतिको भेटघाट, कतिको
भेटघाट त उहाँ मैसँग काम गरेका मान्छे हो, म अर्थमन्त्री हुँदा साधारण कर्मचारी हुनुहुन्थ्यो, अर्थमन्त्री नै हुँदा कति गभर्नरसम्म हुनुभयो। म गत टाइममा चाहिँ अर्थमन्त्री हुँदाखेरि उहाँ गभर्नर भइराखेर हुनुभएको छ, त्यस कारण प्रोफेसनल हिसाबले चाहिँ राम्रै मान्छे हुनुपर्छ, राम्रै हुनुहुन्छ। अब काम कति हुन्छ अब कामले प्रुभ गर्ने हो। अब आगामी दिनमा चाहिँ उहाँ अर्थमन्त्री हुँदाखेरि राम्रो हो, कमसेकम चाहिँ एउटा विज्ञता हासिल गरेका मान्छे, अब यो वामपन्थीहरूले पनि विज्ञता हासिल भएका मान्छेलाई अर्थमन्त्री बनाउनु पहिलोपल्ट लागेकोमा म स्वागतै गर्छु भनेर भनेको छु। उहाँले के गर्नुहुन्छ कसो गर्नुहुन्छ त्यो त कामले देखिने हो। जो सुरुमै चाहिँ उहाँले श्वेत पत्र बताउनु भयो नि, त्यसमा चाहिँ नि एउटा प्रोफेसनल मान्छेले अनप्रोफेसनल ढङ्गको श्वेत पत्र देखाउँदाखेरि चाहिँ मलाई राम्रो लागेन। तँलाई माछा छ एउटा सानातिना गल्ती हुन्छन्, अब सुधार्दै जानुहोला, भविष्यमा राम्रै काम गर्नुहोला, मेरो शुभकामना छ।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डाक्टर रामशरण महत। आगामी आर्थिक वर्षको बजेटमा विपक्षी दलले राखेका अपेक्षा र बजेटले प्राथमिकता दिनुपर्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्दै डाक्टर महतसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8:20 बजे नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं। आजका लागि कार्यक्रम बदलिन्दो नेपालबाट साथी अर्जुन पोखरेल तथा प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफ्ले पनि विदा हुन्छु। नमस्कार।